जी आगा बिस्मिल्ला करें।
अस्सलाम वालेकुम रहमतुल्लाह। आवाज आ रही है आप लोगों की?
जी आगा आवाज आ रही है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सलातु वस्सलाम अला सय्यदिल मुरसलीन व खातमिन नबियीन अबिल कासिम मुहम्मद, अल्लाहुम्म सल्ली अला मुहम्मद व आली मुहम्मद व आलिहि तय्यिबीन ताहिरीन अल मासूमीन, अम्मा बाद। बिस्मिल्लाहिर रहमानिर रहीम। कद अफलहा मन ज़क्काहा। माह शाबान में हम दाखिल हैं और माह शाबान की बहुत ज़्यादा अहादीस में अहमियत है, खुसूसन बहुत सारे अज़कार, बहुत सारी दुआएं इस महीने में बतलाई गई हैं जो जिनका पढ़ना बहुत ज़्यादा अहम है, जैसे मुनाजात शाबानिया। अहल बैत से हजारों दुआएं हमें मिली हैं और ये बहुत गहरा कदर खजाना है। दुआए कुमैल, जोशन कबीर, दुआए अरफा, अभी हमदा शुमाली, हजारों दुआएं हैं। मगर इस महीने की जो दुआ है वो सबसे अलग है, सबसे मुनफरिद है। मुनाजात शाबानिया जैसी दुआ हमारे पास नहीं है। अब आप पूछेंगे क्यों? ये वाहिद दुआ है, एक ही दुआ है जो सारे मासूमीन पढ़ते थे, यानी हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम से लेकर आखिरी इमाम तक सारे अहल बैत इस दुआ की तिलावत फरमाते थे। और इस दुआ की जो है अहमियत इसलिए बहुत बढ़ जाती है कि हर इमाम ने इस दुआ की तिलावत की है। मारिफत परवरदिगार के जो बुलंद तरीन मसाइल हैं वो इस दुआ में बयान किए गए और बहुत ही आसान और बहुत ही बेहतरीन अंदाज से। मारिफत इलाही की जो आखिरी मंजिल है वो तजल्ली अस्माए परवरदिगार है। और इस दुआ में आखिर में वही परवरदिगार से चीज मांगी गई है, इस सबसे बुलंद मारिफत तजल्ली अस्माए परवरदिगार। एक तो ये अहम तरीन दुआ इस महीने में है और इसके अलावा जो है बहुत सारे अरबईन जो हैं वो इस महीने में 15 या 14 शाबान से आगाज होते हैं, यानी ये रूहानियत का जो साल है, मानवियत का साल है। जैसे आज से ईरानी साल शुरू हुआ है, नौरोज जिसे कहते हैं, जो मानवियत और रूहानियत का साल जो शुरू होता है वो इमाम महदी अलैहिस्सलाम की विलादत से होता है, यानी 14 या 15 शाबान से होता है। बहुत सारे अरबईन, बहुत सारे अज़कार वो मखसूस हैं इस महीने के लिए। अब आप बहुत सारे जानते होंगे, शायद बहुत सारों को नहीं मालूम कि अरबईन क्या चीज है। अल्हम्दुलिल्लाह जैसे एतकाफ भी एक अजीम शान इबादत है कि 3 दिन दुनिया से कटकर सिर्फ अल्लाह के हो जाओ, आखिरत के लिए हो जाओ, ये एतकाफ अल्हम्दुलिल्लाह अब सभी जानते हैं, मगर अरबईन जो है उसका एक हिस्सा तो अल्हम्दुलिल्लाह अरबईन इमाम हुसैन के सदके में करोड़ों इंसानों को मालूम हो गया है कि अरबईन इमाम हुसैन अलैहिस्सलाम में जो है मोमिनीन नजफ से करबला पैदल जाते हैं। तो अरबईन क्या है और कुरान में इसका कहाँ जिक्र है, हदीस में कहाँ जिक्र है? तो हजरत मूसा अलैहिस्सलाम का जब जिक्र हुआ है, हजरत मूसा अलैहिस्सलाम जो है अल्लाह पाक से मानवियत रूहानियत स्पिरिचुअल बुलंद मकामात चाहते थे, तो अल्लाह ने कुरान मजीद में फरमाया सलासीन लैला, मूसा 30 रातों में 30 रातों के लिए मशगूल इबादत हो जाओ और खास अजकार बताया गया कि ये अजकार अंजाम। मगर फिर अल्लाह ने कहा अशर लैला और इजाफी कर दिया कि अभी जो अरबईन आपका वो 40 दिन का, अरबईन वैसे भी 40 को कहते हैं, 10 रातें और बढ़ा दी, तो 40 दिन मशगूल हो इंसान मखसूस इबादतों में मखसूस अजगार में, तो फिर अल्लाह पाक की तरफ से एक गिफ्ट एक नेमत मिलती है। हजरत मूसा अलैहिस्सलाम को अल्लाह पाक ने तौरात अता फरमाया, फिर हमारे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के लिए मिलता है। हमारे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने भी फरमाया अल्लाह मुझे सबसे बड़ी नेमत अता फरमा, तो अल्लाह पाक ने अरबईन निकालने का हुक्म दिया। तो प्यारे पाक नबी सल्लल्लाहु अलैहि वसल्लम भी और हजरत खदीजा सलामुल्लाह अलैहा भी 40 दिन मखसूस इबादतों में मशगूल हो गए। तो उस अरबईन के बाद जो हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह पाक ने सबसे बड़ी नेमत दी वो हजरत फातिमा जहरा सलामुल्लाह अलैहा के वजूद में दी। अब आप समझ गए कि अल्लाह पाक अगर अपने नबियों को भी कोई बड़ी नेमत देता है तो फरमाता पहले अरबईन निकाल। ये अरबईन जो है बहुत इम्पोर्टेंट, बहुत पावरफुल, बहुत ताकतवर एक इबादत का नाम है। और फिर अरबईन के लिए अहादीस बहुत ज्यादा हैं, बहुत सारे उलमा ने अरबईन यानी 40 दिन अगर एक अमल करेंगे उसकी फजीलत पे बहुत सारी हदीसें इकट्ठी की हैं कि 40 दिन अगर आप गुनाह से बचें तो ये नेमत मिलेगी, 40 दिन अगर आप ये जिक्र करें तो हिकमत के चश्मे फूटेंगे, 40 दिन आप अगर ये इबादत करें तो आपकी दुआ मुस्तजाब होगी, 40 दिन ज़ियारत आशूरा पढ़ें आपकी बीमारी ख़त्म होगी। इसे अरबईन कहा जाता है। मुख्तलिफ अहदाफ मुख्तलिफ गोल्स के लिए अल्लाह से कोई अजीम शान चीज़ लेने के लिए अरबईन निकालना पड़ता है। तो जितने अक्सर अरबईन हैं उनका आगाज इस महीने में है। उसकी वजह यह कि 40 दिन का अरबईन होता है, तो कोशिश ये की जाती है कि अरबईन हमारा 23 रमज़ान को ख़त्म हो जाए या 25 रमज़ान को ख़त्म हो जाए, तो ये शबहाए कद्र भी उस अरबईन में आ जाए, क्योंकि ये शबहाए कद्र जो है फी लैलतुल कद्र खैरुम मिन अल्फ शहर, यह 1000 महीनों की इबादत से अफजल है। तो अरबईन बहुत पावरफुल हो जाता है और जो मकसद हासिल करना है, क्योंकि 3 शबहाए कद्र और उसके अमाल भी आ जाते हैं, तो 100% अगर नहीं तो कम से कम 99% کامیابی کی چانسز موجود ہیں. اس 40 میں جو ہماری دنیا کا مقصد ہے، آخرت کا مقصد ہے، وہ چیز ہمیں مل جائے. اب دیکھیے، یہ جو نورانی مقامات ہیں یہ دنیا میں موجود ہیں، مگر اس میں رکاوٹ کون ہے؟ ایک ہماری غفلت و جہالت ہے، ہمیں پتہ ہی نہیں ان چیزوں کا. دنیا داری میں ہم ہوشیار ہیں، اخروی چیزوں میں ہم ہوشیار نہیں ہیں، آخرت بنانے میں ہم ہوشیار نہیں ہیں. پھر نفس ہمارا شیطان بھی ہمیں بھٹکاتا رہتا ہے. ٹھیک ہے، اب پہلے مرحلے میں تو نفس کو شکست دینا ضروری ہے، اور یہ بھی ایک عربی نکالا جا سکتا ہے. ہمیشہ نفس ہمیں غصہ دلاتا ہے، یعنی نفس ہم پہ حاوی، ہم پہ کنٹرول کر رہا ہے. کبھی نفس جو ہے چھوٹی چھوٹی باتوں میں ہمارا سکون برباد کرتا ہے، ٹینشن، اسٹریس، یہ نفس اور شیطان کی طرف سے ہوتے ہیں. تو یہی چیز ہے، کبھی ہم مومن سے بدگمانی کرتے ہیں، کبھی ہم دنیا کے لیے پریشان ہو جاتے ہیں، دنیا کے نقصانات پہ، یہ کبھی اللہ کی رضا پہ راضی نہیں رہتی، یہ سارے نفس کی چیزیں ہیں. تو اب دیکھیں، نفس سے ہمارا تو ہر ایک کے پاس ہے. ان نفس الامارۃ بالسوء الا ما رحم ربی. اس نفس سے ہمارا کا کام ہی گمراہ کرنا ہے، بھٹکانا ہے. اب کیسے ہم اس کو شکست دیں؟ اس کے لیے بھی 40 سے مدد لیں. 40 سے مدد لیں یعنی خدا سے مدد لیں، اہل بیت سے مدد لیں، قرآن سے مدد لیں. تو فرمایا کہ اگر انسان چاہتا ہے کہ نفس کو شکست دیں، تو یہی نفس ہے جس نے فرعون کو فرعون بنا دیا، یزید کو یزید بنا دیا. وہ ہمارے اندر بھی موجود ہے، عالم ہو غیر عالم، وہ سب کے اندر ہے، سید ہو غیر سید. تو لازم ہے، واجب ہے ہم اسے شکست دیں اور ان سے جہاد کریں، نفس ہمارے سے. افضل ترین جہاد جی کہ خود اپنے نفس کو شکست دینا، یہ جہاد اکبر ہے. لہذا فرمایا، انسان گناہ کیوں کرتا ہے؟ اس کی وجہ یہ، انسان کا ارادہ کمزور ہوتا ہے. لہذا ارادے کو مضبوط بنانا بہت ضروری ہے. ٹھیک ہے، اس لیے نماز تہجد ہے. نماز تہجد کی عادت آپ نے ڈالی تو آپ کا ارادہ مضبوط ہو جائے گا. اور اس وقت جو ذکر اذکار بتائے گئے ہیں، بہت سارے اذکار ہیں، لیکن سب سے آسان اور پاورفل جو ذکر ہے، جو پہلے عرض کیا ہو، اب اس کی آگے ہم بحث چھیڑ رہے ہیں، کہ وہ یہ آیت ہے، قل رب ادخلنی مدخل صدق واخرجنی مخرج صدق واجعل لی من لدنک سلطانا نصیرا. اب دیکھ، ایک آیت جو ہے نا، اس کے ہزار فوائد، یہ اہل بیت کو معلوم ہے کہ ایک آیت سے ہم بیماری کو کیسے مٹا سکتے ہیں، ایک آیت سے ہم ارادے کو کیسے مضبوط کر سکتے ہیں، ایک آیت سے ہم عالم برزخ کو کیسے دیکھ سکتے ہیں. ایک ہی آیت سے الگ الگ ہزاروں چیزیں آپ حاصل کر سکتے ہیں. اسی لیے اللہ پاک نے فرمایا، فاسألوا أهل الذكر إن كنتم لا تعلمون. دیکھو قرآن مجید جو ہے نا، اگر تمہیں سمجھ میں نہیں آتا، اس میں ہر چیز موجود ہے. ولا رتب ولا یابس الا فی کتاب مبین. ہر علم موجود ہے، ہر مشکل کا حل موجود ہے. نہیں جانتے ہو تو اہل ذکر سے پوچھو. اہل ذکر کون ہے؟ جو وارثان قرآن ہے. وارثان قرآن کون ہے؟ ثم اورثنا الکتاب الذین اصطفینا من عبادنا. وارثان قرآن وہ ہیں جو مصطفیٰ بندے ہیں، اللہ جن اللہ نے چن لیا، اسے اصطفیٰ سے مصطفیٰ. حضور پاک صلی اللہ علیہ وسلم کا بھی لقب مصطفیٰ ہے، اور قرآن کا ایک مصطفیٰ نہیں بلکہ اور مصطفیٰ بندے بھی ہیں جو وارثان قرآن ہیں. اور وہ خود پیغمبر اسلام نے فرمایا کہ اہل بیت جو وارثان قرآن ہیں. تو مثلا یہی آیت جو بھی آپ نے سنی، رب ادخلنی مدخل صدق واخرجنی مخرج صدق واجعل لی من لدنک سلطانا نصیرا، اگر 100 مرتبہ پڑھیں گے تو کیا ہوگا؟ نفس پہ کنٹرول ہو جائے گا. اس کا اگر 40 نکالیں گے، اچھا جس سے تعداد دوسری ہو جائے گی تو دوسرے کام اس سے ہوں گے. اگر اسی آیت کو ایک عربین نکالا جائے، 202 مرتبہ پڑھا جائے، تو فرمایا خداوند عالم تمہیں عالم غیب کی کوئی چیز دکھائے گا. یومنون بالغیب. مومن اور کافر میں فرق کیا ہے کہ مومن غیب پر ایمان رکھتا ہے. برزخ ہم نے نہیں دیکھی، غیب ہے. فرشتے ہم نے نہیں دیکھے، یہ بھی غیب ہے. قیامت ہم نے نہیں دیکھی، یہ بھی غیب ہے. جنت ہم نے نہیں دیکھی، یہ بھی غیب ہے. جہنم اور اس کا عذاب ہم نے نہیں دیکھا، یہ بھی غیب. یومنون بالغیب. عقلی دلائل سے ٹھیک ہے، ہمارا ایمان ہے برزخ پر، ایمان ہے قیامت پر، ایمان ہے جنت پر جہنم، مگر قرآن کریم فرماتا ہے کہ یہاں تک مت ٹھہرو. وَعْبُدْ رَبَّكَ حَتَّى يَأْتِيَكَ الْيَقِينُ، کہ تمام عبادتوں کا مقصد یہ ہے کہ مقام یقین پر پہنچ جاؤ. ٹھیک ہے، مقام یقین بہت ضروری ہے. یعنی برزخ پہ ایمان تو ہے، لیکن جب تک برزخ کو دیکھو گے نہیں تب تک مقام یقین نہیں ملے گا. اسی طرح سے فرشتوں پر ایمان تو ہے، فرشتے دیکھے نہیں ہیں تو مقام یقین نہیں ہے. یہ ساری چیز جنت پہ ہے، ایمان ہے، مگر جب تک جنت دیکھی نہیں، جہنم کا عذاب دیکھا نہیں، تو تب تک ہم مقام یقین پر نہیں پہنچے. اور تمام عبادت کا مقصد یہ ہے کہ مقام یقین پہ پہنچے. ٹھیک ہے، اب مقام یقین پر مرنے کے بعد تو سبھی پہنچیں گے، اس کا کوئی فائدہ نہیں ہے. دنیا میں اگر مقام یقین پر پہنچیں گے تو یقیناً عظیم الشان کامیابی ہوں گی. اب کس طرح سے مقام یقین پر پہنچیں؟ اور جو لوگ مقام یقین پر پہنچ گئے، مثلا ایک مرتبہ برزخ کا عذاب انہوں نے دیکھ لیا، اب وہ گناہ کرنے کی جرأت کر ہی نہیں سکتے. ہم جاہل نادان ہیں، بے خبر ہیں، ہم گناہ کی صرف ظاہری لذت کو دیکھ رہے ہیں، مگر جو عالم غیب تک پہنچ گئے ہیں، یقین تک پہنچ گئے ہیں، وہ گناہ کے باطن کو دیکھ رہے ہیں، گناہ کی غلاظت کو دیکھ رہے ہیں. جیسے ہمیں پانی، کوئی گندا پانی، بدبودار پانی ہوگا تو ہم کبھی نہیں پئیں گے. اگر ہم دیکھ رہے ہیں کہ پانی گندا ہے نالی کا، ہم کیسے پی سکتے ہیں؟ تو باطن گناہ بھی اتنا گندا ہے. تو اولیاء خدا عربین کے ذریعے سے دنیا کے حقیقت کو سمجھتے ہیں، گناہ کے باطن کو سمجھتے ہیں. تو آئیے، یہ مقام یقین کیسے حاصل کیا جائے؟ یہ بغیر عربین کے تقریباً ممکن نہیں ہے. عربین نکالنا پڑے گا. جب اللہ پاک اپنے نبیوں کو بھی بغیر عربین کے کوئی چیز نہیں دیتا، تو مجھ جیسے گنہگار کو کیسے وہ چیز ملے گی؟ اب ایک عربین تو یہی میں نے عرض کیا کہ اس آیت کو نماز وتر میں، جو تہجد میں ایک رکعت پڑھتے ہیں، 202 مرتبہ پڑھا جائے. قل رب ادخلنی مدخل صدق واخرجنی مخرج صدق واجعل لی من لدنک سلطانا نصیرا. ترجمہ بھی بہت نورانی ہے. خدا، میں جہاں بھی جاؤں، دفتر میں جاؤں، بازار میں جاؤں، پارک میں جاؤں، جہاں بھی جاؤں نا، صدق و ایمان کے ساتھ جاؤں، اور جہاں سے بھی نکلوں صدق و ایمان کے ساتھ نکلوں. واجعل لی من لدنک سلطانا نصیرا، میرے اللہ اس کام کے لیے تو میری مدد فرما، تیری مدد کے بغیر ممکن نہیں ہے. اب دیکھیے، خدا سے کمک یعنی مدد مانگ رہے ہیں. تو فرمایا اگر یہ ذکر کیا جائے، شرائط قرآن نے خود بتلائے، لا یمسو الا المتخر، یعنی تمام ساتوں اعضاء انسان کے پاک ہوں گناہوں سے، اور کوئے خیال بھی پاک ہو، یعنی بغض و کینہ بھی نہ ہو، اور جو رزق روزی ہے جو ہم کھا رہے ہیں وہ حلال بھی ہو، طیب بھی ہو. یہ شرط آج کے زمانے میں ذرا سی مشکل ہے، مگر یہ کہ انسان فروٹ سبزیاں کھا لے اور خود اپنے ہاتھ سے پکا کے کھا لے تو پھر مسئلہ حل ہے. یعنی طیب تو وہ غذا ہے جو جب پکانے والا پکائے تو وضو کے ساتھ پکائے اور ذکر خدا کے ساتھ پکائے، اس غذا کو طیب کہا جاتا ہے. حلال تو آپ سبھی جانتے ہیں. تو غذا جو انسان کھائے عربین میں، حلال بھی ہو اور طیب بھی ہو تو کیا ہوگا, اس عربین کا یہ فائدہ ہوگا, اللہ پاک تمہیں کوئی نہ کوئی چیز غائب کی دکھائے گا. اب ممکن ہے فرشتے کو آپ دیکھیں مثلا جاگتے ہوئے نا کہ خواب میں, یا عالم برزخ کا کوئی عذاب خدا دکھائے, کوئی چیز بھی غائب کی آپ دیکھیں گے تو آپ کا یقین کروڑوں لوگوں سے بڑھ جائے گا. اب آئیے 15 شعبان کو سب سے بہترین عربین کون سا ہم نکالیں جس سے ہماری پوری زندگی میں انقلاب آ جائے, ہماری دنیا بھی بہتر ہو جائے, آخرت بھی بہتر. بہت سارے عربین ہیں اور بہت سارے انسانوں کے مقاصد ہوتے ہیں زندگی کے, آخرت کے. تو آپ پہلے یہ سوچیں سب سے بہترین عربین کیا ہے. دیکھیں انسان بیچارہ جو ہے گناہ کیوں کرتا ہے, نقصان کیوں اٹھاتا ہے, پریشان کیوں ہوتا ہے, کہ اس کا علم کم ہے. آج سمجھتا ہے یہ بزنس کروں گا اس سے فائدہ ہوگا, اسے پتہ نہیں کل کا پتہ نہیں, ایک سال کے بعد کا ہونے والا پتہ نہیں ہے, وہ بیچارہ اس وجہ سے نقصان میں رہتا ہے, نقصان ہو جاتا ہے. تمام زندگی کے نقصانات بھی ہمارے علم کی کمی کی وجہ سے ہیں. اگر ہمیں علم ہو جائے نا ایک سال کے بعد دنیا میں کیا ہوگا, 2 سال کے بعد کیا ہوگا, کیا جیسے اب یہ کرونا کا دیکھیے یہ جو ڈرامہ ہے اس سے پورے دنیا کا اقتصاد تباہ کیا گیا ہے, تو ہمیں نہیں پتا نا کہ بعد میں کیا ہوگا, 10 سال کے بعد کیا ہوگا. تو اگر یہ ہمیں بتا دیا جائے اور اس عربین میں یہ ممکن ہے کہ آپ کو بتایا جائے آپ کی زندگی کے بارے میں کہ آپ کی زندگی کتنی ہے اور کہاں موت آئے گی, کیسے موت آئے گی. اب بتائیے یہ تو بادشاہوں کو پتہ نہیں ہوتا ہے, آپ بلین ڈالر بھی خرچ کریں یہ علم آپ کو کسی دنیا کی یونیورسٹی سے نہیں ملے گا, صرف اہل بیت کے در سے ملے گا, قرآن سے ملے گا. جی ہاں پاسیبل ہے. حضرت آیت اللہ علیہ وسلم آغا خوئی نے عربین نکالا جب وہ اسٹوڈنٹ تھے نجب میں, رہنمائی کی تھی ان کی حضرت آیت اللہ سید علی قاضی جو صاحب تفسیر المیزان کے استاد ہیں, سید علی قاضی نے فرمایا کہ یہ 14 یا 15 شعبان سے آپ شروع کریں, روزے بھی رکھیں اور رات کے وقت نماز مغرب کے بعد 1000 مرتبہ سورہ انا انزلنا پڑھیں. اب جیسے انا انزلنا 1000 مرتبہ سنیں گے تو شیطان جو ڈسکریج کرنا شروع کرے گا, ارے بھائی 1000 مرتبہ کون پڑھ سکتا ہے. اب آپ گھڑی لے لیں اور تسبیح بھی لے لیں, آپ دیکھیں 1 منٹ میں آپ کتنی مرتبہ پڑھ سکتے ہیں. بڑے آرام سے 6 مرتبہ آپ جو ہیں 1 منٹ میں سورہ انا انزلنا 6 مرتبہ پڑھ سکتے ہیں. اب منٹ گھنٹے میں کتنے ہوتے ہیں 60, اب 6 کو ضرب کر لیں 60 سے تو کتنا ہوگا 360, ٹھیک ہے, تو 360 300 سے زیادہ مثلا مرتبہ آپ 1 گھنٹے میں پڑھ لیں گے. آپ کو کتنا پڑھنا ہے, آپ کو پڑھنا ہے 1000, تو یہ 3.5 یا 3.5 گھنٹے کا کام ہے. مگر اس کے بدلے میں جو چیز آپ کو مل رہی ہے, آپ بلین ڈالر بھی خرچ کریں تو وہ آپ کو نہیں ملے گی, کہ آپ کو بتایا جائے گا کہ آپ کی زندگی کتنی ہے, آپ کے فیوچر کیا ہے, آپ کی موت کہاں ہوگی اور کیسے ہوگی. بتائیے یہ علم غائب ہے, یہ مقام یقین, مگر ہم اس کی طرف متوجہ نہیں. ہر چیز قرآن میں موجود. حضرت آیت اللہ خوئی نے اور ان کے ساتھ ایک دوسرے دوست بھی تھے, دونوں نے کہا ہم یہ کام کرتے ہیں, عربین نکالتے. تو حضرت آیت اللہ خوئی نے شرائط پر عمل کیا. شرائط وہی ہے کہ 7 اعضا گناہ نہ کریں اور خیال بھی گناہ نہ کریں, خیال بھی پاک رہے, بغض و کینہ نہ ہو کسی بھی مسلمان مومن سے دنیا میں, اور رزق روزی بھی حلال بھی اور طیب بھی ہو, اور جب سورہ انا انزلنا پڑھیں تو اس کی طرف توجہ بھی ہو, غفلت بھی نہ پڑھیں, فوکس بھی ہو کہ انا انزلنا سورہ جو ہے یہ امام زمانہ کی معرفت ہے, ہر چیز جو خدا دے رہا ہے امام زمانہ کے صدقے میں دے رہا ہے, تو امام زمانہ علیہ السلام کی زیارت بھی, زیارت عالی یاسین بھی پڑھیں, نور اللہ نور, اور اس کا فائدہ ہوگا, اور چلتے پھرتے 100 مرتبہ سلام اور سلوات بھی اللہم صلی علی محمد و آل محمد و عجل فرجہم، السلام علیکم یا صاحب زمان، یہ بھی بہت عمدہ ہے. تو پھر کیا ہوا 40 دن کے بعد؟ آئے تو لازم آخوئی کو پورا ان کا فیوچر دکھایا گیا کہ آپ مرجع بنیں گے. تو دیکھیے یہ معلوم ہو جائے تو کتنا فائدہ ہو جاتا ہے، کتنے نقصانات سے انسان بچ جاتا ہے. آپ مرجع ہو جائیں گے، پوری دنیا میں آپ کی لوگ تقلید کریں گے. انہیں یہ بھی بتایا کہ یہاں پر آپ کی موت ہوگی، یہاں پر آپ کی قبر ہوگی. تو دیکھیے اس طرح سے یہ چیزیں آپ بھی کر سکتے ہیں، بس ہے ہمت کی بات. اگر ہمت کریں تو بہت اچھا ہے. اور زیادہ جلدی جب آپ پڑھتے ہیں تو ایک چیز ہوتی ہے تیل ارض. تیل ارض تو آپ سبھی نے سنا ہوگا، بارہا علماء جو ہیں کچھ اولیاء خدا ہے جن کو اللہ نے یہ طاقت دی. قرآن کی آیت قطعل بہن قطعل ارض، یہ تیل ارض یعنی ہزاروں میلوں کا فاصلہ ایک لمحے میں کر سکتے ہیں. جیسے 2 یا 3 آیتیں، جیسے آصف بن برقیہ نے کہا، نہ آتی کبھی قبل نہیں ارتا دے کے تخت بلقیس ایک لمحے میں لے کر آئے. یا امام مہدی علیہ الصلوۃ والسلام کے جو 313 صحاب ابھی تک نہیں بنے، انہیں کی تیاری، انہیں کا انتظار ہے، وہ سب تیل ارض کے مالک ہوں گے. جیسے امام اعلان کریں گے کعبے پہ تو یہ 313 فوراً پہنچ جائیں گے، جہاں بھی دنیا میں 1 سیکنڈ میں وہ پہنچ سکتے. اس کو کہتے ہیں تیل ارض، کہ ہزاروں میلوں کا سفلہ فاصلہ ایک لمحے میں ہو جائے. یہ قرآن کی آیت ہے، 2 آیت ہے. تو اسی طرح سے حضرت آیت اللہ کشمیری، جو حضرت علی سید علی قاضی آیت اللہ کے شاگرد ہیں، فرماتے ہیں کہ جب انسان بہت اربعین نکالے، ایک اربعین کے بعد دوسرا تیسرا، اس کو لذت ملتی ہے، پھر ایک دنیا دوسری معنویت روحانیت کی ہے، تو پھر وہ انسان کو اللہ پاک ایک چیز دیتا ہے، تیل لسان. یعنی وہی ذکر جو 3 گھنٹے کا ہے، 10 گھنٹے کا ہے، وہ چند منٹوں میں وہ انسان کر لیتا ہے. جو مولا علیہ السلام کے لیے ان کے گھوڑے پہ سوار ہوتے تھے، ایک رکاب میں پاؤں ڈالتے تھے، جب دوسرے رکاب میں پاؤں آتا تھا پورا قرآن پڑھ لیتے تھے. اس کو کہتے تیل لسان، ٹھیک ہے. تو اللہ پاک یہ نعمت بھی انسان کو دیتا ہے، اربعین میں تیل لسان، یعنی جو ذکر دوسرے لوگ مثلا 10 گھنٹے میں، جب آپ مسلسل اذکار میں رہیں گے تو انشاءاللہ آہستہ آہستہ یہ قدرت طاقت آپ کو ملے گی. اب دیکھیے انسان جو ہے کتنا وقت فضول ڈراموں میں، فلموں میں، دوستوں میں برباد کرتا ہے. کبھی دیکھتا ہے جن دوستوں کے لیے اتنا کام کیا، وہی اس کے دشمن بنے، انہوں نے اس کو نقصان پہنچایا. ہزاروں ایسے قصے ہیں، مگر ہم اپنے رب پاک کے لیے تھوڑا سا وقت بھی نہیں نکالتے ہیں، اس میں ہمارا ہی فائدہ ہے انشاءاللہ. کہ 3 گھنٹے کی ہم زحمت کریں تو آپ دیکھیں کتنا فائدہ ہمیں ملے گا، ہماری آنکھیں کھل جائیں گی، ہم اندھے نہیں ہوں گے. ہمیں اللہ پاک جو ہے پورا فیوچر دکھاتا ہے. دیکھیے یہ کتنا آپ کا ایمان بڑھ جائے گا، کتنا یقین بڑھ جائے گا. انشاءاللہ خدا ہم سب کو توفیق دے. وہ لوگ 3-3 گھنٹے کی فلمیں دیکھتے ہیں، 3 گھنٹہ سورہ نحل نہ پڑھنا کوئی مشکل کام نہیں ہے، اس کا ترجمہ بھی معلوم ہو اور توجہ رہے، حضور قلب ہے، انشاءاللہ یہ نورانی مقامات مل سکتے ہیں. ہمارے پاس 5-10 منٹ کا وقت ہے، اگر آپ سوالات کرنا چاہیں تو ہم خدمت میں.
نائلہ سوال کیجیے پلیز.
قبلہ السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
قبلہ لاڑکانہ سے عرض کر رہا ہوں، سوال یہ تھا کہ قبلہ اگرچہ کسی میاں بیوی کو بچے جو معذور پیدا ہوتے ہیں تو ان کے دل میں ہوتا ہے کہ خدا ہم سے کوئی امتحان لے رہا ہے، اور وہ خود को किस तरह मुतमईन करें कि ये जो हम बच्चों की परवरिश या तरबियत कर रहे हैं ये हमें जो है ना आला मकाम देगी, इस हवाले से थोड़ी आप रोशनी डालें।
हाँ, बिस्मिल्लाहिर्रहमानिर्रहीम। पहले तो हमें तिब्बे अहल बैत जो एक छुपा हुआ ख़जाना है उससे आशना होना चाहिए। उसके छोटे छोटे कोर्सेज हमने रखे हैं ऑनलाइन, तो हज़ार हा इतनी मुझे मुश्किलात हैं, बच्चे जो नाकस पैदा हो रहे हैं या हम लोग बीमारी मुब्तला हैं, यकीन जानिए इन सारी बीमारियों से हम बच सकते हैं। अहल बैत ने हर चीज़ हमें बतलाई है और अल्हम्दुलिल्लाह ये मौकुमैनी ने एहसान किया पूरे मिल्लत पर, पूरे मुसलमानों पर, कि ये छुपा हुआ ख़जाना था तिब्बे अहल बैत का, मौकुमैनी के हुक्म पर जो है आयतुल्ला नूरानी ने ये काम किया कि इस वक्त ये जो है तकरीबन 16 वॉल्यूम में तिब्बे अहल बैत मौजूद है और इंशाल्लाह अभी तो फारसी में इसका तर्जुमा भी होना चाहिए। तो देखिए अहल बैत ने फरमाया जैसे भी हमल ठहर जाए तो आप बच्चे का पहले सदका दें, और बहुत सारों के बच्चे गिर जाते हैं तो फरमाया कुंदर खाएं। और ये हमने कई लोगों को बताया जिनके बच्चे गिर जाते थे, कुंदर अगर थोड़ी तादाद ज़्यादा होती है 10 ग्राम खाना पड़ता है खातून को, तो इंशाल्लाह कभी बच्चा जो है वो गिरेगा नहीं। और फिर अगर बच्चे डिसेबल, मसलन ऑस्ट्रेलिया से ही कुछ हमारे दोस्त पर से, उनके अक्सर बच्चे डिसेबल पैदा होते थे, तो उनको बताया कि मसलन ये अहल बैत ने फरमाया है कि सवीक जौ, सवीक गंदम, सवीक सिंजर और बह, ये क्वाइंस, क्वाइंस UUINS फ्रूट होता है, क्वाइंस खाएं तो आपका बच्चा जो है अल्हम्दुलिल्लाह सही सालिम पैदा होगा, ये सवीक से और क्वाइन से और कुंदर से। क्योंकि हमें पता नहीं होता है, सिर्फ ये नहीं, इससे पहले भी कुछ मसाइल होते हैं जो तहजीबुल इस्लाम किताब में होते हैं कि मियाँ बीवी को किस तरह रहना है ताकि बच्चा सेहतमंद पैदा हो। पूरा खुतबा है नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का तहजीबुल इस्लाम किताब, उर्दू में भी है। तो अब अगर मसला ये नहीं था और बच्चा जो है पैदा हो गया पहले, तो अभी ये जो डॉक्टर हजरात जो हैं, क्योंकि ये लोग टोटल फॉलो करते हैं FDA CDC और ये पूरे जो है WHO, ये सारे जो है ज़ायमिस के इदारे हैं, उनका कंट्रोल है और वो गलत मकासद के लिए डॉक्टरों को इस्तेमाल करते हैं। और जो अगर 100 साल पहले डॉक्टरी की आप हिस्ट्री देख लें, एक फिल्म है फॉरबिडन क्यूर, उसमें 6-7 वॉल्यूम में पूरा हिस्ट्री बताया गया एलोपैथी का, तो उसमें पता चलेगा एलोपैथी जो है इसके कितने मकासद हैं। ये डॉक्टर बेचारों पे भी जुल्म है कि डॉक्टर तो वो है कि जो दवाई खुद बनाए, ये दवाई बेचने वाला इनको सेलमैन बनाया, दवाएं सारी जो है वो बड़ी बड़ी डायनिस कंपनी, अमेरिकन कंपनियाँ की, तो ये लोग उधर से ही गाइडेंस लेते हैं। तो अभी जो नई जो टेक्निक, भाई बच्चा ये जो है नौके से इसको कत्ल कर दें, गिरा दें, ये कतन इस्लाम में जायज नहीं है, हराम है, गुनाह कबीरा है, कत्ल के बराबर गुनाह। और ये जो रिसर्च और टेस्ट भी करते हैं वो भी 90% गलत है। हमारे पास कई माशाल्लाह यहीं पर ईरान में कई डॉक्टरों ने बताया कि भाई आप बच्चे को गिरा दें नाकस पैदा हो गए, बिल्कुल सही सालम बच्चे थे। ये एक साजिश है खुसूसन मुसलमानों के खिलाफ कि उनकी नस्ल कुशी की जाए। अब बच्चा अगर पैदा हो गया, मसलन मायूब हो गया या हो गया, तो ये वालदैन के लिए सब्र करना है, उसका अजर है। आप देखिए एक हदीस आप सुने तो इससे अंदाजा लगेगा कि सब्र का मकाम क्या है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अगर किसी के 3 बच्चे मर जाएं और वो सब्र करे माँ बाप, तो वो जहन्नुम की आग में जल नहीं सकते। जहन्नुम की आग से वही सब्र जो है, जो दुख उन्हें मिला उन्होंने सब्र किया, तो अल्लाह पाक उन पे जहन्नुम हराम कर देता है अगर 3 बच्चे मर जाएं और सब्र हो जाए। दूसरी हदीस इससे भी अजीम शान है और हैरत अंगेज है, फरमा अगर एक किसी माँ बाप का बच्चा मर जाए और वो सब्र करे, फिर उस माँ बाप को अल्लाह 70 बेचे बेटे दे, यानी 70 उसको बच्चे दे, वो 70 के 70 जो हैं इमाम हदी अलैहिस्सलाम के सहाबी बने, ना कि आम बच्चे। फरमाए मगर वो जो एक बच्चा मरा है ना उस पे जो सब्र किया है, वो जो 70 बच्चों का मिलना और इतना नहीं, उससे भी ज्यादा उसका जो, तो सब्र जो है उसका जो अजर है वो बहुत ज्यादा है, हम सोच भी नहीं सकते। तो अगर माँ बाप सब्र करते हैं और उस बच्चे की परवरिश करते हैं तो यकीनन उनके लिए अजर है और इसमें घबराना नहीं चाहिए। क्या सब दूसरा सवाल कर लो, 5 मिनट हमारे पास।
अस्सलाम वालेकुम मौलाना साहब, मुझे एक क्वेश्चन करना है अपनी एक ख्वाब के बारे में जो मैंने बहुत पहले देखा था। मौलाना साहब, मैंने देखा था कि मैं मेरी जैसे इंसान देखता कि मैं मेरी डेथ हो रही है, और मैंने देखा था कि जो मौत का फरिश्ता होता है वो मौला अली या फिर किसी इमाम की शक्ल में आता है, और मैं इंतहा खुश होती हूँ। उसके बाद मेरा अपना पुराना घर होता है, और फिर कुछ देर के बाद वो फरिश्ता चेंज होके, मतलब वो शक्ल चेंज होके, तो वो आग भगोला, मतलब बिल्कुल आग की शक्ल में पूरा आ जाता है। तो क्या इसमें किसी किस्म का मुझे मतलब अपने अमाल को दुरुस्त करने का या था, या फिर इसमें क्या था? मैं इस ख्वाब के बाद एक समय के लिए बहुत ज्यादा खुश होती हूँ, और उसके बाद बहुत परेशान भी हो जाती हूँ। और एक और सवाल ये कि मतलब कोई ऐसी दुआ जो इंसान को 15 शाबान या फिर लैलतुल कद्र की जो रातें आती हैं, कोई ऐसी ऐसी दुआ बताएं जो तिश्नगी खत्म नहीं होती इबादत की, मतलब इंसान दुआ भी करता है इबादत भी, कोई ऐसी दुआ जो कि हमारे दीनों दुनिया के लिए बेहतरीन हो। आयमा तहरीन ने कोई ऐसी दुआ अता की है हमें कि जो मैं वो दुआ करें तो इबादत तो हम लोग कम्प्लीटली नहीं कर सकते जितनी करनी चाहिए, लेकिन कोई ऐसी तजवीज़ कीजिएगा। थैंक यू सो मच।
बहुत शुक्रिया। देखिए ये ख्वाब जो है ये बहुत बड़ा इल्म है। अल्लाह पाक ने हज़रत यूसुफ़ अलैहिस्सलाम को तैबीर का इल्म दिया था। ख्वाब जो है ये असल में हम इल्म नहीं रखते ख्वाब की तैबीर का, लेकिन ये हम जानते हैं कि ख्वाब के ज़रिए से परवरदिगार बंदों को हिदायत देना चाहता है। यानी जो जागते हुए नहीं जागते तो सोते हुए खुदा जगाता है। ये ख्वाब का मकसद हिदायत है। औलिया खुदाओं के ख्वाब जो हैं सच्चे होते हैं, और अगर इमाम पाक नबी पाक नजर आ जाएं तो शैतान उनकी शक्ल में नहीं आ सकता, वो भी ख्वाब सच्चे होते हैं। जो आपने ख्वाब देखा है वो एक हदीस से मिलता जुलता है, तो इसलिए हम बता सकते हैं, ये ताबीर नहीं लेकिन हम वैसे बता सकते हैं कि देखिए जो इन लोग सकरात में मोमिन को सबसे ज्यादा खुशी होती है, इसलिए कि वो अपने मौला को देखता है, अपने मौला नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत करता है। अब वो जितना ईमान होगा उस कदर उसे ज़ियारतें नसीब होती है तो मौत की तकलीफ नहीं होती, लेकिन जो गुनाहगार है उसे जितनी मौत में तकलीफ होती है उतनी ज़िंदगी में कभी नहीं होती, उसके लिए फरिश्ते अज़ाब आता है। ये हदीस पाक में भी हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम के पास लोग आए कि एक बच्चा जो है उसकी रूह नहीं निकल रही है, सकरात बहुत तड़प रहा है। रसूल खुदा गए तो समझ गए, तो कहा कि इसके लिए इसकी रूह नहीं निकली, इसने माँ को बहुत तकलीफ दी है। तो पूछा तुम क्या देख रहे हो बच्चे? कहा बहुत खौफनाक एक फरिश्ता देख रहा हूँ, खुद के हाथ में गुर्ज है, मुझे मारना चाहते हैं। तो रसूल खुदा ने उसकी माँ को कहा इसको माफ़ कर दो। ने कहा मैं माफ़ नहीं करूँगी, इसने मुझे बहुत बहुत सताया है। तो नबी पाक ने कहा कि फिर तुम चाहती है जहन्नम में जाए? तो एक साइकोलॉजी तौर पे रसूल खुदा ने माँ की ममता को तड़पाना चाहा, तो कहा भी आग जमा करो, ये तो ऐसे नहीं मरेगा, इसको आग में फेंक दो। आखिर माँ थी वो तड़प गई कि नहीं 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 मैं इसको माफ़ करती हूँ। तो जैसे माँ ने माफ़ किया तो रसूल खुदा ने पूछा कि अब आप क्या देख रहे हैं? तो उस गुनहगार नौजवान ने देखा कि मैं अभी देख रहा हूँ कि नूरानी फरिश्ता है, उसके हाथ में फूल है। रसूल खुदा ने कहा फूल ले लो, उसे सूंघ लो, तो उसकी रूह आराम से निकल गई। तो इस ख्वाब में जो है वो दोनों चीज़ें आपको बताई गई हैं कि अगर अमाल साले होंगे तो मौला अली नज़र आएंगे, अगर गुनाह वगैरह होंगे तो फिर अजाब का फरिश्ता नज़र आएगा। हम आपसे इजाज़त लेंगे फिर, तो माँ से दुआ, खुदा हाफिज़।